अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHzबाट पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। मानव अधिकार मानव जीवनको निमित्त अपरिहार्य प्राकृतिक नैसर्गिक र अहरणीय अधिकार हो। मानव भएर बाँच्न आवश्यक पर्ने आधारभूत अधिकारहरू मानव अधिकारभित्र पर्छन्। मानव अधिकारको सम्मान संरक्षण र प्रवर्धन नै मानव सभ्यताको विकासको उद्देश्य हो। मानव अधिकार बिना मानवीय मर्यादा मूल्य मान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थलाई महसुस गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकारको संरक्षण र उपभोग तथा कार्यान्वयनका क्षेत्रमा विभिन्न कदमहरू चालिएका छन्। आजको कार्यक्रम मानव अधिकार सम्बन्धी 5 राष्ट्रिय कार्ययोजनाको मस्यौदामा सरकारवालाले गर्नुभएको टिप्पणीमा केन्द्रित गरेका छौं। कार्यक्रममा मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश र मानव अधिकार सामान्य ज्ञान समेटेका छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं मानव अधिकार सम्बन्धी 5 राष्ट्रिय कार्ययोजनाको मस्यौदाको आवश्यकता र उक्त मस्यौदाका सम्बन्धमा सरकारवालाहरूको टिप्पणीबाट। मानव अधिकारलाई शान्ति र विकासको मूल आधारका रूपमा स्वीकार गर्दै संयुक्त राष्ट्रसंघको महासभाले 10 डिसेम्बर 1948 का दिन मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको थियो। सो घोषणा पत्रमा पहिलो पटक मानवका जन्मसिद्ध एवं नैसर्गिक अधिकारलाई मानव अधिकारको रूपमा परिभाषित गरिएको छ। संयुक्त राष्ट्रसंघको बड़ा पत्र र मानव अधिकारको विश्वव्यापी घोषणा पत्रलाई आधार मानेर मानव अधिकारको विविध पक्षलाई समेट्ने गरी संयुक्त राष्ट्रसंघद्वारा मानव अधिकार सम्बन्धी विभिन्न महासन्धिहरू जारी हुँदै आएका छन्। नेपालले संयुक्त राष्ट्रसंघको सदस्य भए पश्चात मानव अधिकारको सम्मान संरक्षण र प्रवर्धनमा निरन्तर अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाउँदै कार्यान्वयनका लागि नीतिगत कानूनी र संस्थागत व्यवस्था गर्दै आएको छ। साथै नेपाल मानवाधिकार सम्बन्धी 7 मुख्य महासन्धि र अन्य विभिन्न महासन्धिको पक्ष राष्ट्र बनिसकेको छ। अस्ट्रियाको भियानामा सन् 1993 संयुक्त राष्ट्र संघीय विश्व मानवाधिकार सम्मेलनले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई विश्वमा मानवाधिकार संस्कृतिको विकासका लागि सहकार्य गर्न एवं मानवाधिकारको संरक्षण र प्रवर्धनको लागि राष्ट्रिय कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आह्वान गरेको थियो। सो आह्वान समेतलाई दृष्टिगत गरी नेपाल सरकारले नागरिक समाज एवं निजी क्षेत्र समेतको परामर्शमा मानव अधिकारको क्षेत्रमा राष्ट्रिय कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ। यस अन्तर्गत आर्थिक वर्ष 2061-62 आर्थिक वर्ष 2075-76 4 आवधिक राष्ट्रिय कार्ययोजनाहरू कार्यान्वयन भइसकेका छन्। अहिले मानव अधिकार सम्बन्धी 5 राष्ट्रिय कार्ययोजनाको तयारी भइरहेको छ। इन्सेकको आयोजनामा मानव अधिकार 5 राष्ट्रिय कार्ययोजनाको मस्यौदामा परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा सरकारवालाले राख्नुभएको विचारलाई आजको कार्यक्रममा समावेश गरेका छौं। प्रस्तुत छ राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य कपिल श्रेष्ठ, अधिकार कर्मी लिली थापा, इन्सेकी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ र इन्सेकका संस्थापक अध्यक्ष एवं राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य तथा राष्ट्रपतिका राजनीतिक एवं मानवाधिकार विज्ञ सुशील प्याकुरेल।
अहिले हामीका धेरै त्यो जब ओरिएन्टेड कोर्स करिकुलमहरू चाहिँ नभएको भएर पनि बीएएमए पीएचडी जति नै गरे तापनि रोजगारी नपाउने भएको हुनाले पनि अहिलेको जुन एउटा शिक्षाको यो प्रादेशिकमा पनि जाने भए हुनाले जुन एउटा अलिकति शिक्षाको करिकुलममा पनि जब ओरिएन्टेड एजुकेसनल कोर्स करिकुलमलाई चाहिँ अलिकति बढावा दिनुपर्छ कि टेक्निकल उसलाई भोलि हामी गएर डिजिटल नेपाल बनाउने भनिरहेछौँ भने त्यस्तो खालको शिक्षामा राख्नु जरुरी छ कि द्वन्द्वमा पढाइ छोडेकाहरूको लागि यहाँ कुनै पनि कुराहरू देखिएन। फेरि यो हाम्रो चौथो यो पञ्चवर्षीय पन्ध्रौं योजनामा चाहिँ यो इन्फर्मल एजुकेसन भनेर पारेको छ भने यसमा चाहिँ किन नपार्ने भन्ने कुरा पनि मेरो एउटा जस्ट एउटा सुझाव पनि र यसमा मेन्टल हेल्थलाई चाहिँ टोटल्ली नै सम्बोधन नगरेको किनभने अहिले हामीले देखिरहेछौँ डिप्रेसन र आत्महत्याको रेट म्याक्सिमली यहाँ बढिरहेछ नेपालमा भने मेन्टल हेल्थलाई सम्बोधन गर्नुपर्ने पनि एउटा ठोस कार्यक्रम त्यहाँ हुनुपर्ने र अहिले हामीलाई सबैलाई अर्को एउटा एकदमै छुटेको मैले देखेको चाहिँ एउटा कम्युनिटी हाउस फर यो डिजास्टरको लागि चाहिँ चाहिने भन्ने कुरा पनि यहाँ छुटेको मलाई अलिकति महसुस भएर यो लेखेको मलाई लाग्छ यो नेपाल सरकारको योजनामा चाहिँ परेको चाहिँ छ तर यसमा पनि पार्न जरुरी छ।
विश्व समुदायको बीचमा नेपालको मानव अधिकारको जुन एउटा प्रतिष्ठा हो त्यति राम्रो छैन। संसदले अहिले ल्याएका अधिकांश विधेयकहरू आइम सरी दे आर नट ह्युमन राइट्स फ्रेन्डली। तपाईँहरू आफै पनि त्यो प्रति चिन्तित हुनुहुन्छ, आफै पनि असन्तुष्ट हुनुहुन्छ या र तपाईँहरू आफै स्टेक होल्डर्सहरू र सांसदहरूसँग र इसेक वा अन्य मानव अधिकारवादीहरूसँग कहिल्यै पनि पूर्व सल्लाह गरिएन। हामी त सरकारका विरोधी होइनौ, हुन सक्दैनौ। यो लोकतन्त्र या मानव अधिकार ल्याउनमा सरकारको भन्दा पनि हाम्रो पनि कम योगदान छैन, लडेकै छौँ। हामीले यो जुन कार्य योजना हो अलिकति हाम्रा नीति निर्माताहरूलाई झक झकाउने, मानव अधिकार कर्मीहरूले मानव अधिकारवादीहरूले सरकारले केही गरेन, सरकार यो अधिनायकवाद मुखी भयो, सरकार मानव अधिकार मुखी भएन भनेर आवाज
नेपाल मानव हेर्नु वर्ष पुस्तक 19 जुन हामीले प्रकाशित गर्यौँ त्यसमा पनि हामीले जति पनि मानव अधिकारका उल्लङ्घन अर्थात् हनन भएको छ त्यो हनन भएकोमा चाहिँ 80% को चाहिँ धेरै पीडित छन् भन्दाखेरि महिला र बालबालिकाहरू। यो सबै चिज यसमा सबै इन्कर्पोरेट गरेको छ भन्दा भन्दै पनि महिलाहरूलाई चाहिँ दिनमा 6 महिलाहरू होइन बलात्कारबाट भनौँ होइन दाइजोको प्रथाबाट भनौँ तिनीहरूको लागि कस्तो खालको कार्यक्रम ल्याउने त अब
यो कारागार सुधार भन्ने कुरो हामी जेल जान नथाल्दाखेरि सुरु गरेको पञ्चायतमा पनि त्यो कारागार सुधार भनेर प्रतिवेदनहरू अब हामी जेल गयो अब जेल जान नपर्ने स्थितिमा आइपुग्दाखेरि पनि त्यो अझै पनि कारागार सुधारको कुरा गरिरहेको छ र त्यही कुरामा छौँ हामी। सुधार त हुँदै जाने कुरा हो, अहिले आएर इन्टरनेट कसरी राख्ने भन्ने कुरा हुन्थ्यो होला तर त्यो होइन, फेरि पनि त्यही भौतिक संरचना कुरा छ। त्यो किन भइरहेछ भन्दा मैले फेरि पनि भन्छु गोस्वारा पाराको हाम्रो प्रेजेन्टेसन हुन्छ क्या कारागार सुधार गरिनेछ, वाट डु मिन बाई कारागार सुधार, त्यसको दुईटा पक्ष छ, एउटा लिगल कुराहरू होला एडमिनिस्ट्रेटिभ कुरा होला अर्को त्यो भौतिक कुरा पनि छ नि त, त्यसको बिल्डिङको कुरा पनि त छ नि होइन र त्यसैलाई अलिकति यो के हो र पहिलो वर्ष हामी कतिवटा बिल्डिङ बनाउँछौँ कि अथवा सेन्ट्रल जेलमा हामी यसो गर्छौँ कि भनेर आइदिएदेखि त्यो इम्प्लिमेन्ट भयो कि भएन हेर्न सकिन्छ, नभए यसले चाहिँ के छ गभर्मेन्टलाई पनि नराम्रो क्या यति यति कुरा भनेको थियो यो भएको छैन भने हामीले पनि गोस्वारा किसिमले भनिदिन्छौँ त्यसलाई यसलाई अलिकति यो फर्मेट तपाईँले जुन ल्याउनु भएको छ त्यसमा अझै केही वर्क गर्न सकिन्छ कि भन्ने मलाई लाग्छ।
त्यसै गरी मानवाधिकार सम्बन्धी 5 राष्ट्रिय कार्ययोजनाको मसौदामा छलफल गर्नुहुँदै संसदको न्याय कानून तथा मानवाधिकार समितिका सभापति कृष्ण भक्त पोखरेल र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका डिल्लीराज घिमिरे
5 वर्षपछि हामीले यस्तो कार्ययोजना बनाएका थियौँ यो चिजमा चाहिँ यो उपलब्धि चाहिँ भयो भन्ने कुरा चाहिँ भन्न ढुक्कसँग भन्न बरु अझै समय लाग्छ भने हामी छलफल गरौँ तर यो कुरा चाहिँ हुन जरुरी छ भन्ने लाग्दछ मलाई। जस्तो अब बाल विवाहको कुरा गर्दा निकै नै घट्या छ त्यसमा त कुनै शङ्कै छैन।
नेपाल सरकारका नीति आवधिक योजना र प्रदेश र स्थानीय तहबाट ग्रहण गरिने जति नीतिहरू छन् ती नीतिहरूसँग यसलाई चाहिँ टाइअप गर्नुपर्छ भन्ने हामीले सोचका साथ यी क्रियाकलापहरू हामीले डिजाइन गरेका छौँ।
अहिले हामीले प्रस्तुत गरौं मानवाधिकार सम्बन्धी 5 राष्ट्रिय कार्ययोजनाको मस्यौदा सम्बन्धमा इन्सेकले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले गर्नुभएको टिप्पणी। अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार नाट्य श्रृंखला धरती आकाश।
धरती हाम्रो घर आकाश हाम्रो छाना छाना मुनि बारबारी हामी सबै जना
तपाईलाई एउटा प्रश्न सोध्छु, जसले मिलाउँछ त्यसले धन्यवाद उपहार पाउँछ।
भो है, मलाई चाहिँ नसोध्नु, कसले टाउको दुखाओस् जाबो धन्यवादका लागि।
धन्यवाद पनि जाबो हुन्छ, धन्यवाद भनेको त आशीर्वाद जस्तो हो। लु मलाई सोध्नु दाजी।
गुड, ल त्यसले तिमी भाग नलिने, ठिकै छ, भरे फेरि धन्यवाद पाइन भनेर रुन पाइँदैन नानी।
ल ल सोध्नु सोध्नु, जाने भनौला।
हेर्न खाना खाना लोकाचार, खान थाले मानाचार।
ल ठिकै छ, झगडा नगर। ल दुइटैले प्रश्न, मानव सभ्यताको विकासको मुख्य उद्देश्य के हो? ल कसले भन्छ?
म भन्छु।
ल भनौ।
मेरो विचारमा मानव सभ्यता कुनै उद्देश्य बिना आफै बिस्तारै विकसित भयो होला।
मेरो विचारमा चाहिँ यो संसारलाई सुन्दर बनाउन सभ्यताको विकास भयो होला।
अब के भन्ने खै, पास मार्क चाहिँ आयो तर फर्स्ट डिभिजन दुबैको आएन। यहाँ सुन, मानव अधिकारको सम्मान गर्न, संरक्षण र प्रवर्धन गर्न मानव सभ्यताको विकास भयो र यसको उद्देश्य पनि यही हो। कुरो बुझ्यौ कि बुझेनौ तिमीले?
खै
12 वर्ष मानव अधिकार पढा, लास्टमा खोइ पत्रकार छ। यहाँ सुन, जहाँ मानव अधिकार छैन त्यहाँ मानवीय मूल्य, मान्यता, मर्यादा, सभ्यताको संरक्षण हुन सक्दैन। त्यसैले मानव अधिकार र मानव सभ्यता एकअर्काका परिपूरक हुन्। खोइ कुरो बुझ्यो, झन बुझ्यो झन कठिन।
त्यो त बुझ्यो कि दाजी, तर आज प्रसङ्गै बिना यो विषय कसरी आयो?
अरे मायना, दाजीले कहिले बेप्रसङ्ग कुरा गरेछ? गरेछ नानी, भन त।
कहिले काहीँ त त्यस्तै लाग्छ।
मैले आफू कुरा बुझ्दैन नि, कहिले काहीँ त्यस्तै लाग्छ। हुन्छ, झन बुझ्यो झन कठिन।
दाजीलाई बोल्न दिन नानी, आजको प्रसङ्ग चाहिँ किन दाजी?
यस्तो प्रसङ्ग के हो भन्दाखेरि, अहिले नेपालमा मानव अधिकार सम्बन्धी 5 राष्ट्रिय कार्य योजना तयार हुँदैछ के बाबु।
खै मैले त पटक्कै बुझिन है।
झन बुझ्यो झन कठिन भने यही, भोटेर प्याउन नमिल्ने। यहाँ सुन, सन् 1993 को संयुक्त राष्ट्र संघीय विश्व मानव अधिकार सम्मेलनले हेरी आफ्ना सदस्य राष्ट्रहरूलाई विश्वमा मानव अधिकारको संस्कृतिको विकासका लागि सहकार्य गर्न, मानव अधिकारको संरक्षण र प्रवर्धन गर्न राष्ट्रिय कार्य योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आह्वान गरेका थियो। कुरो बुझ्यौ कि बुझिनौ?
बुझे।
अनि बुझा भए अनि त्यसले के चिन्ह बुझा जस्तो गरे त?
तर त्यसो भए त राष्ट्रिय होइन, अन्तर्राष्ट्रिय कार्य योजना भन्नु पर्यो नि त।
कति नै बुझा जस्तो। यहाँ सुन, कुरो के हो नि, राष्ट्रमा हुँदैछ नि त। अब संयुक्त राष्ट्र संघले गरेको त्यो आह्वानलाई दृष्टिगत गरेर नेपाल सरकारले नागरिक समाज, निजी क्षेत्र यिनीहरू दुइटैलाई छलफल गरेर मानव अधिकारको क्षेत्रमा राष्ट्रिय कार्य योजना तर्जुमा गर्नुपर्छ। त्यही भएर यस्तै खालको कार्यक्रम उनलाई हो। झन बुझ्यो झन कठिन।
भनेको हाम्रो देशको मानव अधिकारको कार्यदिशा कस्तो हुने, कुन कुरामा ध्यान दिने, अवस्था के छ, के गर्नुपर्छ भन्ने कुरामा छलफल होला होइन?
झन्नै झन्नै बुझेको है बाबुले। तर छलफल मात्रै पनि होइन, सुझाव पनि दिने, दबाव पनि दिने, प्रभाव पनि पार्ने कुरो। त्यस्तो गरिएन भने त झन बुझ्यो झन कठिन भइहाल्छ नि बाबु।
अनि नेपालमा यो प्रोग्राम पहिलो पटक हुन लागेको हो र दाजी?
के हो पहिलो पटक? 61-62 आर्थिक वर्ष 75-76 सम्म 4 आवधि कार्य योजना भइरहेछन्।
अनि भइसकेको रहेछ त त्यत्रो प्रोग्राम, हामीले छलफल गरेर के हुन्छ?
धेरै हुन्छ बाउ। सरकारवालाले दिएको सुझावलाई राज्यले पालना गर्नुपर्छ र पालना गर्न र गराउन यस्ता छलफल चलाइरहनु पर्छ र मात्रै कार्य योजना तर्जुमा सफल हुन्छ। होइन भने झन बुझ्यो झन कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मनोज गजुरेलको प्रस्तुति मानवाधिकार नाट्य श्रृङ्खला धरती आकाश। अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार सामान्य ज्ञान। तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच विस्तृत शान्ति सम्झौता कहिले गरिएको हो? प्रश्न फेरि एकपटक। तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच विस्तृत शान्ति सम्झौता कहिले गरिएको हो? यो प्रश्नको सही जवाब साउन महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन तथा मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञान प्रतियोगिताका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ। यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। नमस्ते।